अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेको चिसापानी, राधापुर सडक कालोपत्रेको तयारी, जयसपुर चौलिका चोकदेखि हिर्मिनिया जोड्ने सडक पनि कालोपत्रे हुने।
बर्दिया राष्ट्रिय निकुञ्जमा 42% पर्यटक बढे, बाँकेमा अतिक्रमित 2000 वन क्षेत्र खाली गराउन पहल सुरु।
मध्यपश्चिममा बिमा कार्यक्रम प्रभावहीन, किसान अनभिज्ञ, सेती अञ्चल अस्पताल धनगढीमा स्क्रब टाइफसका बिरामी थपिँदै।
र लोकमान सिंह कार्की विरुद्ध नेपालगञ्जमा विद्यार्थीको प्रदर्शन।
QFX Cinemas बागेश्वरीमा तपाईँलाई स्वागत छ। अत्याधुनिक प्रोजेक्टर, अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी, एसी र आरामदायी सिटमा कफी, कोक र पपकर्नको मजा लिँदै 2D र 3D नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्म हेर्ने सुविधा अब नेपालगञ्जमा। पर्याप्त पार्किङ सुविधा, उचित सुरक्षा व्यवस्था, स्वच्छ वातावरण सहित नेपालगञ्जकै पहिलो अत्याधुनिक सुविधा युक्त सिनेमा हल QFX Cinemas, बागेश्वरी। बुकिङ तथा लोयल्टी मेम्बरको लागि सम्पर्क bageshwari.qfxcinemas.com, फोन 4113304110। QFX Cinemas, बागेश्वरी।
अब पश्चिम डायरी विस्तारमा, सुरुमा केही सडकहरू कालोपत्रेको तयारीको प्रसङ्ग छ। बाँकेको उत्तर दक्षिण जोड्ने चिसापानी राधापुर ग्रामीण सडक कालोपत्रेको तयारी थालिएको छ। 33.8 किलोमिटर लामो सडकमा ग्राभेलको काम सकिएको बाँके जीविसले जनायो। 21.78 करोड रुपियाँमा सम्झौता भएको सो सडक निर्माणका लागि महेन्द्र स्थित आशिष कुमार श्रेष्ठ जीविसँग सम्झौता गरिएको छ। यो सडक जिल्लाको दोस्रो वैकल्पिक सडक मानिएको छ। सडक अन्तर्गत कलवर पुल निर्माण पूरा भएको जीविसले जनाएको छ। स्थानीय विकास अधिकारी जीवलाल भुसालले सडक कालोपत्रेका लागि तयारी शुरू गरिएको बताउनुभयो। चिसो मौसम शुरू भएकाले फागुनमा कालोपत्री गर्ने तयारी गरेका छौं। उहाँले भन्नुभयो, ठेकेदारसँग सम्झौता अनुसार चैतमा काम पूरा हुन्छ। नेपालगञ्ज कोहलपुरको वैकल्पिक मार्गका रूपमा विस्तार गरिएको हो। ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत सो सडक कालोपत्री गरिन लागेको छ। 5 वर्षमा जयसपुर चौलिका चोकदेखि हिर्मिनिया जोड्ने 8 किलोमिटर सडक समेत कालोपत्री गरिने तयारी थालिएको छ। ग्रामीण हुलाकी सडकका रूपमा रहेको परस्पुर गौगा टिटिरिया सम्झना चोकको 88 कालोपत्री सडकको मर्म सम्मार गरिने भएको छ। चालु वर्षमा चिसापानी राधापुर 33 किलोमिटर र हिर्मिनी 8 किलोमिटर ओटासिल कालोपत्रेपछि जिल्ला सडक सञ्जालमा जोडिनेछ। ग्रामीण सडक कालोपत्रे भएपछि यस क्षेत्रको कृषि प्रवर्धन तथा विकासमा टेवा पुग्ने सर्वसाधारणले अपेक्षा लिएका छन्। टेकेन्द्र बस्यालले आजको नागरिक पश्चिमेलीमा लेख्नु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा अघिल्लो वर्षको तुलनामा यस वर्षको पछिल्लो 3 महिनामा 42% पर्यटक बढेका छन्। साउन भदौ र असोजमा आन्तरिक पर्यटक 809, सार्क र अन्य मुलुकमा जम्मा 403 जना गरी जम्मा 1221 पर्यटक बर्दिया निकुञ्जमा भित्रिएका छन्। अघिल्लो वर्ष यसै अवधिमा आन्तरिक पर्यटकका रूपमा 431, सार्क र अन्य मुलुकका 279 गरी जम्मा 710 पर्यटक निकुञ्ज अवलोकनका लागि आएका थिए। अघिल्लो वर्ष यसै अवधिको तुलनामा यस वर्ष 502 जना पर्यटक बढेको निकुञ्जको अभिलेख छ। सेप्टेम्बरदेखि अप्रेलसम्मको अवधि पर्यटकका लागि मुख्य समय मानिन्छ। मौसमको सुरुवातमै पर्यटक वात्तै बढेका छन्। विगतको वर्षको तुलनामा आन्तरिक र विदेशी पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको निकुञ्जको भनाइ छ। आजको अवध पोस्टरले यो खबर छापेको छ।
अतिक्रमण कसरी हटाउने भन्ने सन्दर्भमा वन कार्यालयले विभिन्न कारवाही, सूचना र पत्रचार गरिरहेका बेला बाँकेमा 2000 हेक्टर वनको क्षेत्रफल कब्जामा रहेको खुलेको छ। जिल्लाभरि 70 स्थानमा कब्जा, 2000+ हेक्टर क्षेत्रफल, करिब 3000 घरदुरी वनको जग्गा कब्जा गरेका छन्। पछिल्लो एक वर्षभित्र 169 जनामाथि मुद्दा चलाइयो। यो वन कार्यालयको तथ्याङ्क हो। तथ्याङ्क छुटाउन वा बढाउनमा पनि वन कार्यालयकै भूमिका हुन्छ। सहायक वन अधिकृत गणेश खड्गा ले भन्नुभयो, कब्जा भएको स्थान खाली गराउनका लागि अब विस्तारै आन्तरिक छलफल सुरु भएका छन्। वन कार्यालयले एक्लै सबै अतिक्रमण हटाउन पनि सक्दैन। खड्गाले भन्नुभयो, जिल्ला प्रशासन, राजनैतिक दलका प्रतिनिधि र सरकारवालाहरूको उचितकै भूमिका हुन्छ। गत आर्थिक वर्षमा वन कार्यालय बाँकेले 61 मुद्दा दायर गरेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
दैलेख जिल्लाको सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र सेरी स्थित तल्लो गुराँसेका अगुवा किसान पशुपति लामिछानेले 2023 सालबाटै तरकारी खेती गरिरहनु भएको छ। उहाँको तरकारी खेतीबाट वर्षेनी 10 लाख रुपियाँ बढी कमाई छ, तर उहाँ नै बाली बिमा कार्यक्रमबारे अनभिज्ञ हुनुहुन्छ। जिल्लामा अगुवा किसान भनेर चिनिनुभएका लामिछाने मात्र होइन, जिल्लाभर कुनै पनि किसानले बाली बिमा गरेका छैनन्। लामिछानेले बिमाबारे जानकारी नै नपाएको बताउनु भयो। बाली बिमाबारे प्रभावकारी रूपमा किसानमाझ नपुग्दा कार्यक्रमै अन्यल रहेको छ। सरकारले लामो समयदेखि कृषकै फाइदाका लागि लागू गरेको बाली बिमा कार्यक्रम मध्यपश्चिम क्षेत्रमा प्रभावकारी हुन सकेको छैन। बाली बिमा कार्यक्रमबाट प्रत्यक्ष रूपमा लाभ लिने किसानको संख्या न्यून छ। बिमाबारे किसान आकर्षित हुन नसकेपछि प्रभावकारिता पनि कृषकहरूको संख्या अति न्यून भएपछि यसको प्रभावकारिता खस्किएको हो। गोविन्द केसीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बाँकेको टिटिरिया 4 सिमलघारीबाट अवैध रूपमा भित्रिएका 7,000 चल्ला बरामद गरिएको छ। सशस्त्र प्रहरीको टोलीले हिजो बिहान 7:45 बजे भारतबाट भित्रिएका ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको हो। VE1894 नम्बरको माइक्रो बसबाट ल्याउँदै गरेको अवस्थामा चल्ला बरामद गरिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका प्रमुख डाक्टर शङ्कर पाण्डेले जानकारी दिनुभयो। करिब 5 लाख मूल्य बराबरको चल्ला हिजो नै नष्ट गरिएको छ। अवैध चल्ला तस्करीमा संलग्न बर्दिया सोरहाथिनका गणेश बुढाथुकी, सोही ठाउँकै इन्द्रबहादुर बुढाथुकी र मोहम्मदपुर सातका किरण पाण्डेलाई झनै 45,000 जरिवान गरेर छाडिएको छ। पंक्षी र पंक्षीजन्य वस्तुको तस्करी बन्न थाले पछि त्यसको नियन्त्रणका लागि हिजो नै अवैध पैठारी नियन्त्रण कार्यदल गठन गरिएको छ। पशु क्वारेन्टाइन चेकपोस्टका प्रमुख रामसेवक त्रिपाठीको संयोजकतामा 13 सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलको बैठकले अवैध पंक्षी र पंक्षीजन्य वस्तु ओसार पसारमा संलग्न सवारी साधनलाई अबदेखि सिज गर्ने निर्णय पनि गरेको छ।
2 महिना यता सेती अञ्चल अस्पतालमा स्क्रब टाइफसका 91 बिरामीले उपचार गराएका छन्। 150 जनाको रगत परीक्षणमा मात्र 91 जनालाई संक्रमण भेटिएपछि कैलालीमा यो रोग महामारीका रूपमा फैलने जोखिम बढेको स्वास्थ्य कर्मीले बताएका छन्। अहिलेसम्म 4 जनाले यो रोगबाट ज्यान गुमाइसकेका छन्। अञ्चल अस्पतालकी मेडिकल वार्ड इन्चार्ज यशोदा ढकालले भन्नुभयो, रोगबाट प्रभावित हुनेको संख्या हरेक दिन बढ्दै जान थालेको छ। स्क्रब टाइफस नियन्त्रणमा कुनै कार्यक्रम नभएको जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। सेती अञ्चल अस्पतालमा परीक्षणका लागि आवश्यक सामग्रीको अभाव देखिएको छ। डीआर पन्थले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थल निर्माण भए पश्चात नियमित रूपमा उडान हुन सकेको छैन। मध्यपश्चिम क्षेत्रकै हवाई उडानका लागि सम्भावनायुक्त विमानस्थलका रूपमा लिने गरिएको भए पनि नियमित उडान भने हुन नसकेको हो। 2013 सालबाट प्रारम्भिक रूपमा निर्माण थालिएको टरिगाउँ विमानस्थल त्यसको 4 वर्षपछि 2017 सालबाट उडान सुरु गरिएको थियो, तर उडान सुरु भएको 56 वर्ष बितिसक्दा समेत नियमित उडान सञ्चालन हुन सकेको छैन। विभिन्न कम्पनीका जहाजहरूले केही समय उडान भनेर विभिन्न कारणहरू देखाउँदै छोड्ने गरेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले बताउनुभयो। पछिल्लो पटक पनि गोमायरले साताको एक दिन हवाई उडान सञ्चालन गरेको भए पनि अहिले त्यो पनि बन्द अवस्थामा छ। नेपाल एयरलाइन्सले यही कार्तिक महिनादेखि नै हवाई उडान भर्ने बताएको अध्यक्ष रिजालले बताउनुभयो। पश्चिम डायरीमा नगरको फोहोर फाल्न ठाउँ खोज्दै
फोहोर विसर्जन गर्ने ठाउँमा विवादित नहोस्, एक ठाउँमा कहीँ समस्या आयो भने अर्को ठाउँमा हामी खसाल्न सकिहालौँ भनेर हामी त्यसको लागि पनि म आएपछि लागिरहेको छु।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी सिटी यूबीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदूर रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363390।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
आधा पनि डक्टर, बिहान पनि डक्टर, दिउँसो पनि डक्टर, राति पनि डक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा टेलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081560063 खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाके।
साथै विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त नेपाली जनहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
थाहा पाउनुभयो
के कुरा?
सिद्धार्थ बैंकले 7% ब्याज प्रदान गर्ने सिद्धार्थ प्रिमियम मुद्दती खाता ल्याएछ नि।
हो र, सिद्धार्थ बैंकले नै 7% ब्याज दिने भएपछि अरु के नै चाहियो र?
म त आजै गएर 2 वर्ष मुद्दती खाता खोल्छु। अनि तपाईं नि?
सिद्धार्थ बैंक, तपाईंको समृद्धिको सहयात्री।
वर्षमा दिनको चाड दशैं तिहार, पशुपति पेन सबैलाई उपहार, सबको मन पुरुङ्गै रङ्गी चङ्गी घर, पशुपति पेन्सले गाउँ शहर।
पशुपति पेन्स रङ बिनाको उत्सव कहाँ उत्सव हुन्छ र? त्यसैले पशुपति पेन्सले ल्याएको छ सबैका लागि घर रङ्ग्याउन महापर्वको रङ्गोत्सव। भाग्यशाली विजेताहरूले जित्न सक्नेछन् आकर्षक उपहारहरू, 42 इन्चको स्मार्ट टिभी 4 जनालाई, वासिङ मसिन 4 जनालाई, 220 लिटरको फ्रिज 4 जनालाई, स्मार्टफोन 8 जनालाई, आधा तोला सुन 8 जनालाई, 10 तोला चाँदी 16 जनालाई र बम्पर उपहारमा रोयल इनफिल्ड बाइक 1 जनालाई। अब रङ्गाउने होइन त?
के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञापत्र लिनु भएको छ त?
अह, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञापत्र समयमै लिएर त्यस्तो अनुज्ञापत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञापत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
20 वर्षदेखि फोहोर विसर्जन गर्दै आइएको नेपालका 17 बुलबुलैयामा जग्गा धनीले फोहोर खसाल नदिएपछि उपमहानगरपालिकालाई ठूलो समस्या भएको छ। यस्तै कारण 2 महिनादेखि नेपालगञ्जको फोहोर पूर्ण रूपमा उठ्न सकेको छैन। कुराकानी गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरिराज गेमाली,
यहाँ भएका र बनेका योजनाहरूलाई व्यवस्थित गर्यो भने अर्कै छुट्टै योजना बनाएर आइराख्नु पर्दैन जस्तो लाग्छ मलाई। र यही नगरपालिकाको योजना भनेकै एउटा अहिले ल्यान्डफिल्ड साइड बनाउने कार्यक्रम छ, अब त्यसलाई कम्प्लिट हुन एक डेढ वर्ष दुई वर्ष लाग्छ होला। त्यतिखेरसम्मलाई फोहोरै विसर्जन गर्ने ठाउँ पनि अहिले समस्याग्रस्त रूपमा रहेछ। पहिला हामीले 20 वर्षदेखि फोहोर जहाँ हामीले विसर्जन गरिरहेका थियौँ त्यो ठाउँ अहिले बन्द भएर अरू ठाउँ हामीले खोजिरहेछौँ। र म आइसकेपछि पनि 3-4 ठाउँमा हामीले हेऱ्यौँ, त्यहाँ त्यो जग्गा धनीहरू हामीले सम्झौता गर्नलाई बोलाइरहेछौँ, उहाँहरू आउनु भने उहाँहरूसँग सम्झौता गर्न सक्यौँ भने यो बाँकी 2 वर्ष हाम्रो ल्यान्डफिल्ड साइड नबनाउन्जेलको लागि फोहोर खसाल्ने ठाउँ बनाउन सक्यौँ भने हामीले अरू कुराहरूलाई केही अग्रगति दिन सक्छौँ। र फोहोर खसाल्ने ठाउँ नै बनाउन सकेनौँ भने अरू प्रयास गर्दाखेरि पनि त्यसले चाहिँ उपलब्धि हासिल हुँदैन। त्यसो भएर हामीले एउटा पहिलो कुरा त हामीले फोहोर विसर्जन गर्ने ठाउँमा विवादित नहोस्, एक ठाउँमा कहीँ समस्या आयो भने अर्को ठाउँमा हामी खसाल्न सकिहालौँ भनेर हामी त्यसको लागि पनि म आएपछि लागिरहेछु, या पहिला साथीहरू पनि लागिराख्नु भएको थियो र त्यसमा मैले पनि जोडबल गरिरहेछु।
फोहोर खसाल्ने ठाउँ नभएरै हो नेपालगञ्जमा फोहोर थुप्रिएको? अहिले
फोहोर खसाल्ने ठाउँ नभएरै थुप्रिएको भन्ने कुरा त होइन, फोहोर खसाल्ने ठाउँ नहुनु पनि एउटा समस्या हो भन्ने कुरा हो, समस्याहरूका पार्टहरू मध्ये एउटा पार्ट हो, र यो पार्ट चाहिँ बिग्रियो भने अरू प्रयास पनि विफल हुन्छन् भन्ने कुरा हो, र यो मेन अर्गानभित्रको विषयवस्तु हो। र नेपालगञ्जको फोहोर नउठ्नु को कारणमा फोहोरको पहिला त हामी स्रोत कसरी फोहोर उठ्यो, फोहोर कसरी म्यानेज गऱ्यौँ भन्ने कुराले यसलाई अर्थ राख्छ। अब अहिले मैले हेर्दा धेरै ठाउँमा फोहोर थुप्रिरहेको र हामीले उठाउन नसकेको, सफाई गर्न नसकेको, र हामीले पब्लिकसँग फोहोर हामीलाई तिमी आफै देऊ हामी लिन सक्छौँ भनेर हामीले आफूलाई प्रस्तुत गर्न नसकेको पनि हो कि, र हामीसँग भएको म्यान पावर जति छ त्यो म्यान पावरबाट हामीले पब्लिकसँग सहकार्यबाट फोहोर लिने सजिलो तरिका र सजिलो तरिकाबाट फोहोर लिएर यही म्यान पावरबाट धेरै सफाई गर्न सकिन्छ। त्यसलाई त्यो सकिने विधिलाई हामीले प्रयोग गर्न कति सक्छौँ र कति अभ्यस्त हुन्छौँ भन्ने कुराले महत्त्व राख्छ। अब हामी थोरै निजी क्षेत्रमा पनि प्रवेश गरिरहेछौँ, एउटा दुईवटा निजी क्षेत्रमा काम गरिरहेका र यहाँ हामीसँग सहकार्य गरेर काम गरेका संस्था पनि रहेछन्, ती संस्थाहरूले पनि केही काम गरेका छन्, तिनीहरूसँग केही अनुभव छ, र हामीले ती निजी क्षेत्रलाई अझै थप ठाउँमा हामीले दिन सक्यौँ भने निजी क्षेत्रले त्यसलाई व्यवस्थित गरेर हाम्रो काममा उसले सघाएर जान सक्छ, र हामीले बेसिक त्यसको चाहिँ पोलिसी लेभललाई मात्रै कभर गर्न सक्यौँ भने हामी अझै व्यवस्थित हुन सक्छौँ र अरू कुरामा पनि ध्यान दिन सक्छौँ। अहिले तत्काल हामी निजी क्षेत्रहरूसँग, सामाजिक क्षेत्रहरूसँग, नागरिक समाजसँग छलफल र सहकार्यमा के गर्न सकिन्छ भनेर अहिले सोची मात्र रहेका छौँ, अब छलफलको क्रममा छौँ। यो छलफलको क्रममा मैले आफूले अहिले के ठानिरहेको छु भने मैले उद्योग वाणिज्य सँगसँग सहकार्य गरेँ भने व्यापारिक क्षेत्रबाट निस्कने फोहोरलाई हामी व्यवस्थित गर्न सक्छौँ कि। अहिले हाम्रो बिहान 4 बजेदेखि 7 बजे 8 बजेसम्म बढाएर फोहोर लैजान्छ, 9 बजे पसल खोल्छ, अनि पसल फेरि बढाएर त्यो फोहोर बाटोमा आउँछ, हामीले सफा गऱ्यौँ कि गरेनौँ थाहै नहुने अवस्था छ। यसको लागि हामीले बिहान बाटो सफा गर्ने, 9 बजे पसल खोल्ने मान्छेले त्यो पसल खोलेर आफ्नो पसल सफा गरेपछि त्यसबाट निस्केको फोहोर जति आफ्नो बाल्टीमा राखिदिने, हामी दिउँसो ट्र्याक्टर पठाइदिने, त्यो ट्र्याक्टर गएको बेला उसले ट्र्याक्टरमा हालिदियो भने त्यो फोहोर सडकमा आउँथेन, र हामीले पनि हाम्रो ट्र्याक्टरले पनि दिउँसोको अर्को काम पाउँथ्यो, र हाम्रो भएका साधनलाई बढी मोबिलाइज गर्न सक्थ्यौँ। त्यसो गर्न सक्यो भने सडकमा फोहोर देखिने कुरा अलिक कम हुन्छ।
चुनौती के देख्नु नेपालगञ्जमा फोहोर उठाउनको लागि?
फोहोर उठाउनको लागि हामी सहरमा बस्ने मान्छे सहरिया सुविधाहरू लिउँ भनेर हामीले त्यो जनतामा म्यासेज पुर्याउन सक्यौँ भने यो सजिलै यो फोहोरको समस्या ठुलो समस्यै हुन सक्दैन। त्यो म्यासेज हामीले पुर्याएर त्यसलाई एडप्सन गराउन सक्छौँ कि सक्दैनौँ, त्यो सबभन्दा ठुलो चुनौती हो।
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरिराज गेवाली र खगेन्द्र दाहाल, जुवा खेलेको आरोपमा पक्राउ परेका 6 जनासँग प्रहरीले 2,000 रुपियाँ लिएर छोडेको खुल्न आएको छ। शनिबार नेपालगञ्जको देवा फुलबारी स्थित एक घरबाट 6 जनालाई कौडा र करिब 6,500 रुपियाँ सहित वडा प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका 6 जनालाई नै जिल्ला प्रहरी कार्यालय पठाएर मुद्दा चलाउने भन्दै तर्साएर उनीहरूको साथबाट 12,000 रुपियाँ असुलिएको थाहा भएको छ। वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले शनिबार छापा मारेर 6 जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो। अब पोस्टमा खबर छ।
नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर परिसरमा कालो नाग देखाउँदै रकम असुल्दै आएकाहरूको सर्प आइतबार जिल्ला वन कार्यालय बाँकेले नियन्त्रणमा लिई जंगलमा छाडेको छ। मन्दिर परिसरमा नियन्त्रणमा राखिएका 4 सर्प कोब्रालाई वन कार्यालयको टोलीले बरामद गरी बाँके राष्ट्रिय निकुञ्जमा छाडेको हो। जंगली जीवलाई यसरी कैद गरेर राख्नु कानून विपरीतको काम हो। सहायक वन अधिकृत गणेश खड्गाले भन्नुभयो, राख्नेलाई पनि कारवाहीको कानून छ। यद्यपि मन्दिर परिषदमा महिला र बालबालिकाले सर्प देखाउँदै रकम माग्दै आएका छन्।
अख्तियार दुरुपयोगको अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अविलम्ब महाभियोग लगाएर हटाउन माग गर्दै आठ विद्यार्थी संगठनले नेपालगंजमा प्रदर्शन गरेका छन्। विद्यार्थी संगठनले प्रमुख आयुक्त कार्कीलाई अविलम्ब महाभियोग लगाएर हटाउन राजनैतिक दललाई दबाव दिएका छन्। गणेशमान चोकबाट शुरू भएको विद्यार्थीको प्रदर्शन बीपी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सहितका विद्यार्थी संगठनले लोकमान सिंह कार्की विरूद्ध दायर गरिएको महाभियोग प्रस्ताव सफल बनाउन आफ्नो दलका नेताहरूलाई दबाव दिएका छन्। रितम्बरा दैनिकमा खबर छ।
पश्चिम डायरीमा जलवायु परिवर्तनको असर कम गर्ने उपाय।
अब यसको लागि के छ भनेदेखि पर्यावरणलाई चाहिँ संरक्षण र सम्वर्धन गर्नु पर्यो होइन।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
चाडबाड आउँछन् जान्छन् फेरि आउँछन् जान्छन्। हजुरले मैले भनेको कहिले मान्नु भएन।
थाहा छ तिम्रो कुरा, त्यही साडी सुटको कुरा त गर्न खोजे होला। मैले ल्याएको छैन र
ल्याउनु त ल्याउनु भएको छ, तर नव दुर्गा इन्टरप्राइजबाट ल्याइनु भएको छैन।
हजुर, हाम्रो यहाँ सुटिङ सटिङ साडी सुट ड्रेस मटेरियलको थोक तथा फुटकरमा बिक्री गरिन्छ। सम्पर्क नवदुर्गा इन्टरप्राइज न्यू रोड नेपालगञ्ज बाँकी। सम्पर्क नम्बर 081-525-561-98-584-244।
आउन दिउ त्यो मान्छेलाई, आज पनि ठग्नु भएछ। अब त जति फकाए नि मान्ने होला छैन के रे।
ओहो, आज त ढिलो पो भइहाल्यो। सुन त, लौ यो सामान राख।
वाउ, कस्तो राम्रो कपडा, कहाँबाट लिएर आउनु भयो?
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको।
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ। एक्लै जानु भएछ है?
त्यहाँको बारेमा धेरै सुनेको थिएँ, हेर्न मात्रै गएको थिएँ, सामान मन पर्यो लिइहालेँ। अर्को चोटि सँगै जाउँला नि।
मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्ज। महिला र पुरुषहरूको फेसनसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ। डिजाइनर अस्मिता शर्मा गौतम। सम्पर्क नम्बर 98-86-53-999।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद।
नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठको पावन अवसरमा बजारो गाविसका खेल प्रेमी युवाहरूद्वारा आयोजित दोस्रो पुरुष भलिबल प्रतियोगिता यही कार्तिक 10-11-12 गते सञ्चालन हुने भएकाले सम्पूर्ण खेलाडी तथा खेल प्रेमी महानुभावहरूलाई सादर आमन्त्रित गरिन्छ।
स्थान बागेश्वरी मावि पजारु 5 जाजरकोट।
प्रमुख अतिथि माननीय सभासद राजीव विक्रम शाह, जाजरकोट क्षेत्र नम्बर 2।
टिम दर्ता गर्ने अन्तिम मिति 2073 कार्तिक 9 गते बेलुकी 5 बजेसम्म।
थप जानकारीका लागि
महेश अधिकारी,
जय बहादुर अधिकारी,
हेमराज अधिकारी, पदम बहादुर अधिकारी, न्याउली नारायण अधिकारी, मान बहादुर अधिकारी।
सम्पर्क नम्बर
98-436-72-274,
97-41-072-094।
प्रायोजक जाजरकोट मेडिकल हल, दशेरा 8 थलह जाजरकोट। साबित्रा अधिकारी रेग्मी, हिम शेरचन, गीता गिरी शेरचन।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। जलवायु परिवर्तन विश्वकै ठूलो चुनौती बनेको छ। विकसित ठूला औद्योगिक मुलुकहरूका कारण बढ्दै गएको जलवायु परिवर्तनको असर साना गरिब मुलुकहरूले झन् चर्को रूपमा बेहोर्न परिरहेको छ। नेपाल पनि यसबाट पीडित बन्दै गएको छ। जलवायु परिवर्तनको असर कसरी कम गर्न सकेला? सुनौ नागरिक आवाज।
मेरो नाम टिका भट्टराई। वनविनाशको कारणले गर्दा नै यो जलवायुकोमा परिवर्तन भएको जस्तो मलाई लाग्छ। जति वन जङ्गल विनाश हुँदै जान्छ त्यति वृक्षारोपण गर्दै जानु पर्यो।
मेरो नाम ऋषिकेश खनाल। समस्याहरू जुन छन् केही त कृत्रिम हुन्, केही प्राकृतिक पनि हुन सक्छन्। अब जनसङ्ख्या त हाम्रो मुठीको कुरो हो। सही शिक्षा नभएर जङ्गल पनि धेरै मास्यो। पर्यावरणको लागि हामीले वृक्ष लगाउन सक्छौँ, त्यो तिनीहरूको संख्या यदि बढाइदिने हो र ठाउँ ठाउँमा त्यो बोटहरू लगाइदिने हो भने पनि समस्याको के समाधान हुन सक्छ?
शाहबुद्दिन जसगढ। प्रदूषण अलिक कम गर्नु, व्यवस्थापन मिलाउनु पर्यो। रुखहरू बोटहरू कम भइसक्यो, बोट बिरुवाहरू कम भइरहेछ, हरियालीको वातावरण अलिक कमै भइरहेछ सहरमा, त्यसलाई अलिक कन्ट्रोल गर्नु पर्यो।
मेरो नाम उमा साके। अब रुख बिरुवा यताउता रोप्ने, हरियालीको वातावरण कमीले गर्दा पनि होला।
नारायण भट्ट। अब यसको लागि के छ भनेदेखि पर्यावरणलाई चाहिँ संरक्षण र सम्वर्धन गर्नु पर्यो होइन, अनि यो वृक्षारोपण कार्यलाई चाहिँ अलिकति प्रोत्साहित गर्नु पर्छ, जसले गर्दा केही मात्रामा कम हुन सक्छ होला।
दीपक रस्तोगी। बिरुवाहरू बढी लगाउनु पर्छ, तर अब त्यो जलवायु उसको लागि त पेड पौधाहरू बढी लगाउनु पर्छ। गाउँ गाउँमा गएर अब उनीहरूलाई बताउनु पर्छ, पाठ्यक्रममा अब यही सब राख्नु पर्छ। अब वृक्षारोपण सबभन्दा बढी त जरुरी छ।
शुभ नाम सञ्जय कुमार बैश्य हो।
जलवायु परिवर्तनलाई मौसम चेन्ज भइरहेको छ, कल कारखानाले पनि असर पर्छ, यस्तो त छैन पर्दैन, प्रदूषणले पनि असर पर्छ।
बिहानी रौला दिन प्रतिदिन औद्योगिक क्षेत्रहरू खुलिरहेको छ, होइन, पोखरीको साथ साथ वृक्षारोपण गर्न पर्यो, होइन।
रवि गुप्त, धान उत्पादन हर साल कम हुँदै गइराखेको छ।
थारू समुदायको परम्परागत राजनीतिक संरचना बर्गहरले गाउँटोलमा जनप्रतिनिधिको काम गर्दै आएका छन्। लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा गाउँघरमा हुने सानातिना झैझगडा मिलाउनेदेखि मुद्दा मामिलाको फैसला गर्नेसम्म काम बर्गहरले गर्दै आएका छन्। गाउँटोलका सबै समस्याको अगुवाई बर्गहरले गर्ने गरेका छन्। विवाहबारे मर्दा पर्दा भोज लगायतका थारू समुदायका संस्कृति र संस्कारहरूमा बर्गहरूको महत्वपूर्ण भूमिका हुने गरेको छ। बर्गहरकै अगुवाईमा थारू समुदायले रीति रिवाज र संस्कृति धानी रहेको छ। गाउँघरमा सामाजिक सुरक्षा भत्ता वितरण, खोप लगायतका सामाजिक कार्यमा समेत बर्गहरूले सहयोग गरिरहेका छन्। गाउँघरमा हुने विकास निर्माणदेखि श्रमदान गराउन बर्गहरूको महत्वपूर्ण भूमिका हुने गरेको छ। आजको रितम्बरा दैनिकमा खबर छ।
नेपालगंजका पत्रकार विजय मल्लकी बहिनी निशा मल्लको 17 वर्षको उमेरमै असामयिक निधन भएको छ। नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा उपचारको क्रममा शनिबार बेलुका निधन भएको हो। स्वर्गीय निशाको हिजो दिउँसो बाँकेको कम्दीस्थित सिद्धिनया घाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ। यसैबीच नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य तथा सद्भाव दैनिकका संवाददाता समेत रहेका पत्रकार मल्लको बहिनीको निधनप्रति नेपाल प्रेस युनियन केन्द्रीय समिति, भेरियञ्चल समिति, जिल्ला शाखाले विज्ञप्ति निकालेर गहिरो दुःख व्यक्त गरेका छन्।
अखिल नेपाल यातायात मजदुर संघ बाँकेले सवारी सञ्चालन गर्दा दुर्घटनामा परि ज्यान गुमाएका तथा अङ्गभङ्ग भएका परिवारलाई आइतबार सहयोग प्रदान गरिएको छ। एक कार्यक्रमको आयोजना गरी सवारी साधन चलाउने क्रममा दुर्घटना भई ज्यान गुमाएका तथा अङ्गभङ्ग भएका परिवारलाई सहयोग प्रदान गरेको हो। चालक र सहचालक गरी 10 जनाका आफन्तहरूलाई 64,500 रुपियाँ वितरण गरिएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। पश्चिम नेपालको सबैभन्दा ठूलो र पुरानो व्यापारिक नगर नेपालगंजलाई सफा सहर कसरी बनाउन सकेला? आजको नागरिक मतमा नेपालगंज पाँचका नारायण पञ्चाईको विचार।
नेता र प्रशासन गैर जिम्मेदार भएको हुनाले यहाँ विकासले गति पाउन सकेको छैन, जसले गर्दा धुलो बढी देख्छौँ। त नियन्त्रण कसले गर्ने त? जसलाई हामी विश्वास गर्छौँ तिनै विश्वासहीन छन्, त कहाँबाट हामी राम्रो बाटो पाउँछौँ? त धुलो नभएर के हुन्छ? नागरिकहरू त के, नागरिक त आफ्नो काममा लाग्छन्, नागरिकहरू त आफ्नो बिहानदेखि साँझसम्म काम व्यस्त रहन्छन्, सर्वसाधारण त केही गर्न सक्दैनन्। गर्ने ठुला बडाले हो, ठुला बडा व्यापारी उद्योग व्यवसायी यिनीहरूले चाहना गरेपछि अगाडि बढ्छ विकास। सबैले आफ्नो जिम्मेदारी बुझ्ने हो भनेदेखि त फाल्दैनन्। अब मैले थुक्छु भने बाटोमा अर्कोमै हेरिदिएका छ, उसले पनि थुक्छ। अब ढल निकासको राम्रो व्यवस्था हुनुपर्छ, ढल निकासको व्यवस्था राम्रो छैन। मेहतरहरू जो काम गर्ने मेहतरहरू हुन् उनीहरू सक्रिय भएर सरसफाई गरून्, अनि पछि मात्र हुन्छ। नगरपालिकाको जिम्मेदारी हो, त्यत्रो राज्य सुटिरहेको छ, नगरपालिकाले सीमित ठाउँ मात्र सफाई कर्मचारी पठाउँछ, त्यही अनुसार कर्मचारी भर्ती गर्नु पर्यो, त्यही अनुसार अनि पछि मात्र सरसफाईले व्यापक रूप लिन्छ। नागरिक पनि गर्नुपर्छ, त्यो नागरिकको पनि कर्तव्य हो दुवै पक्षले।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेको चिसापानी, राधापुर सडक कालोपत्रेको तयारी, जयसपुर चौलीका चोकदेखि हिर्मिनिया जोड्ने सडक पनि कालोपत्रे हुने।
बर्दिया राष्ट्रिय निकुञ्जमा 42% पर्यटक बढे, बाँकेमा अतिक्रमित 2,000 हेक्टर वन क्षेत्र खाली गराउन पहल सुरु।
मध्यपश्चिममा बिमा कार्यक्रम प्रभावहीन, किसान अनभिज्ञ, सेतेञ्चल अस्पताल धनगढीमा स्क्रब टाइफसका बिरामी थपिँदै।
र लोकमान सिंह कार्की विरुद्ध नेपालगंजमा विद्यार्थीको प्रदर्शन।
पश्चिम डायरी krishnasarefm.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
प्राविधिक सहयोगी योगेशसँगै निशु र म प्रिया बिदा हुन्छौ। आज कार्तिक 8 गते सोमबार अक्टोबर 24 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
छाला रोग समस्याको समाधान स्किन केयर सेवा अब रुपडिया बजारमा पनि। प्रत्येक शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म डाक्टर बिपी सिंह सौन्दर्य तथा छाला रोग विशेषज्ञबाट सल्लाह एवं उपचार सेवा लिनुहोस्।
तरंग रेडियो कृष्ण सार को हो स्टूडियो टाइम
अहिले बिहानको 7 बज्यो।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँके प्लान नेपाल गेरुवा ग्रामीण जागरण संघ र रेडियो कृष्णसार एफएमको आमा र नवजात शिशुको जीवन रक्षाका लागि जारी सन्देश
नियमित चार पटक चार